नमस्कार, रेडियो कार्यक्रम जनतासँग सिम्ता गाउँपालिकाको अर्को श्रृङ्खलामा स्वागत छ। म सीता आचार्य। अबको आधा घण्टा हामी तपाईँसँगै रहनेछौँ। रेडियो सेट छाडेर कतै नजानुहोला। रेडियो कार्यक्रम जनतासँग सिम्ता गाउँपालिका सुर्खेतको सहयोगमा पिपल्स एक्सेस नेपालले उत्पादन गरेको हो। रेडियो कार्यक्रम जनतासँग सिम्ता गाउँपालिकालाई तपाईँ रेडियो सानिभेरी एफएम रुकुमबाट 100.8 मेगाहर्ज साथै अनलाइनमा रेडियो सानिभेरी .com हरेक हप्ताको आइतबार बेलुकी 5:30 बजेदेखि 6 बजेसम्म र सामुदायिक रेडियो भेरीगङ्गा एफएम 91.4 मेगाहर्ज साथै हाम्रो पात्रोमा रेडियो भेरीगङ्गा साथै अनलाइन संस्करण रेडियो भेरीगङ्गा .com.np सोमबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी सिम्ता गाउँपालिकाको समग्र विकास निर्माण, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगायत सुशासनका विषयहरू समेट्ने गर्दछौँ। कार्यक्रमको आजको अङ्कमा सिम्ता उज्यालो कार्यक्रम अन्तर्गत भएका कामहरू र खोरेत रोग के हो र यसबाट कसरी पशुहरूलाई बचाउन सकिन्छ भन्ने विषयमा छलफल गर्नेछौँ। सिम्ता गाउँपालिकाको 2074 साल असार 30 गते बसेको पहिलो गाउँसभाबाट सिम्ता उज्यालो कार्यक्रम सार्वजनिक गरेको थियो। पहिलो गाउँसभाले सिम्ता उज्यालो कार्यक्रम सञ्चालनका लागि भन्दै महत्त्वपूर्ण योजना समेत बनाएको थियो। अहिले 2078 सालसम्म आइपुग्दा सिम्ता उज्यालो कार्यक्रम पूरा भएको छ। सिम्ताका सबै ओडाहरूमा अहिले विद्युत पुगेको छ। गाउँ गाउँमा विद्युत पुगेपछि स्थानीय जनता खुसी देखिएका छन्। शनिबार सिम्ता गाउँपालिका वडा नम्बर 8 को जुम्ले अमराई र वडा नम्बर 9 को खानमोमा सिम्ता उज्यालो कार्यक्रम अन्तर्गत सिम्ता गाउँपालिका ग्रामीण विद्युतीकरण विभाग र सङ्घीय कोषको संयुक्त साझेदारीमा सञ्चालित 11,000 भोल्टको विद्युत विस्तार गरिएको छ। सिम्ता 9 खानीखोलाको खानमा र वडा नम्बर 8 को जुम्ले अमराईमा मेन लाइन विस्तार गरी सफल रूपमा बत्ती सुचारू भएको छ। फागुन महिनाभित्रै ओडाका सबै स्थानमा शाखा लाइन विस्तार गरी सबै घरमा विद्युत पुर्याउने गरी काम भइरहेको गाउँपालिकाले जनाएको छ। गाउँमा बिजुली बत्ती पुगेपछि गाउँमा खुसियाली छाएको छ। स्थानीय नागरिकहरूको कुरा सुनौ है त।
मेरो नाउँ धुनबार हो। हामीहरू पहिला समस्या के थियो भनेपछि दाँतो फिर्ने ढिक कुर्नु पर्ने, रातभरि दिनभरि कुर्नु पर्थ्यो, घर जीवला गर्नु पढ्न लेख्नलाई अप्ठ्यारो थियो, केही ज्ञानको थाहा पनि थिएन। उनीहरूले मत भोट पनि दिए र अहिले धन्यवाद दिन चाहन्छु।
मेरो नाम लक्ष्य बहादुर सुनार, सिम्ता गाउँपालिका वडा नम्बर 9 खानीखोला खानमा। एकदम अत्यन्तै हामी खुसी भएका छौँ। विगतमा जब स्थानीय निर्वाचन भयो, स्थानीय निर्वाचन भइसकेपछि सिम्ता गाउँपालिकाले आफ्नो 5 वर्षे कार्यकालमा अत्यन्तै पहिलो नम्बरमा राखेको एकदमै यो लक्ष्य थियो, जनतासँग सिम्ता गाउँपालिका भन्ने। यसको विगतको इतिहास के छ भने सिम्ता गाउँपालिकाका चाहिँ विभिन्न वडाहरूमा अहिले पछिल्लो समय सोलर सिस्टम नहुनुभन्दा पहिला यहाँ असाध्य दुःख थियो। यहाँका चाहिँ बासिन्दाले झरो दियालो बाल्नुपर्ने अवस्था थियो। दियालो बालेर चाहिँ उज्यालो गर्नुपर्ने अथवा चाहिँ त्यसरी चाहिँ उज्यालोको महसुस गरिरहेका थिए। पछिल्लो समय सोलर बाट भए तापनि यो बत्ती नआउँदाखेरि धेरै किसिमका समस्याहरू थियो। अहिले चाहिँ अब जब सिम्ता गाउँपालिकाले अहिले भर्खरै अब हाम्रो 9 नम्बर वडामा चाहिँ खानीखोलामा अब विद्युत विस्तार गर्दैछ। विद्युत विस्तार भयो भने यहाँ चाहिँ विभिन्न किसिमका चाहिँ सिम्तालीवासीहरूले विगतमा भोगेका समस्याहरूलाई चाहिँ एकदमै निराकरण हुनेछ। विगतमा चाहिँ बत्ती नहुँदाखेरि विभिन्न खालका समस्याहरू यहाँ चाहिँ विद्यमान समस्याहरू छन्। जस्तो तपाईँको चाहिँ बत्ती नहुँदाखेरि यहाँ चाहिँ दैनिकी मान्छेलाई दैनिकी चलाउन समस्या अथवा चाहिँ यहाँ विद्यार्थीलाई पढ्न लेख्न लगायत विभिन्न कामहरू गर्न अत्यन्तै समस्या थियो। विकासको पूर्वाधारमध्येको सबैभन्दा महत्त्वपूर्ण विद्युत विस्तार भइसकेपछि यहाँ चाहिँ सबै कुराहरू हुनेछन्। विद्युतबाट हुने प्रवाहहरू सबै कुराहरू हुनेछन् र यहाँ चाहिँ जस्तो पढाइ लेखाइहरूमा विद्यालयहरूमा बत्तीहरू अथवा चाहिँ 24 घन्टा बत्ती भयो भने पढ्न लेख्न सहज हुने कुराहरू पनि छन्। र अर्को कुरा, बत्ती सञ्चालन भयो भने यहाँ विभिन्न किसिमका चाहिँ उद्योगहरू त्यसै गरी बत्तीबाट हुने विभिन्न खालका चाहिँ औजारहरू पनि सञ्चालन हुनेछन् र त्यसरी चाहिँ यहाँ अत्यन्तै नागरिकको आधारभूत आवश्यकताभित्रको विद्युत भयो भने सिम्तावासीलाई चाहिँ धेरै सहज हुनेछ। विशेष गरी सिम्ता गाउँपालिकालाई सम्पूर्ण वडा नम्बर 9 वासीहरूले धन्यवाद दिनुहुनेछ र सिम्ता गाउँपालिकाले गरेको वाचा पनि पुरा हुनेछ भन्ने आशा गरेका
छौँ। प्राधिकरण हो, ठेगाना सिम्ता 8। धेरै खुसी छु हामी अत्यन्तै, हाम्रो छोरा छोरीहरूलाई धेरै सुविधा आयो पढ्ने लेख्ने। सिम्ता 8 बत्ती बोल्यो, धेरै उज्यालो हुने भयो, केटाकेटी पढ्नलाई धेरै सुविधा पाउने भयो, आफूहरूलाई पनि केही गर्छु भन्दा व्यवसाय गर्दाखेरि धेरै सुविधा आयो, गर्न सक्ने मान्छेलाई अत्यन्तै खुसी छ नि, धेरै कुराको सुविधा आयो। उद्योग काल कारखानामा त होइन, हरेक सुविधा आयो नि, हरेक मान्छेले जे जे सोचेका छन् त्यो त्यो गर्न सक्यो, आफ्नो प्रचलन व्यापार बिजनेस बाटो पिज हुनु पर्यो, अब हरेक कुराहरूको सुविधा हुनु पर्यो, अनि कल कारखानाहरू चल्नु पर्यो, केटाकेटीलाई पढ्दाखेरि अब यताउति धेरै सुविधा छ, अब हामी धेरै अत्यन्तै खुसी छौँ।
रमेश कुमार राणा, डाँडाखाली 8 आरोना। यो अहिले रोड आउनु नै उत्तम कुरा हो, उज्यालो अहिले बत्ती देखिरहेका छौँ हामीले, बत्ती एकदम हाम्रो लागि भनौँ न उज्यालोबाट उज्यालोतिर जानु नै एउटा सभ्यताको राम्रो कुरा हो। भोलि बिहान अब हामीले देहालामा भनौँ न पठन पाठन गर्थ्यौँ भने अब बत्तीद्वारा पठन पाठन हुने भयो, कम्प्युटर चल्ने भए लाइट बिनाले भनौँ न केही काम हुँदैन थियो, अब लाइट आया हुनाले धेरै अगाडि केही चिजहरू पनि दीर्घसम्म महिना महिना वर्ष दिनमा पनि त्यो अब एउटा फ्रिजद्वारा अथवा अन्य त उपाय र वैज्ञानिकद्वारा पनि राख्न सकिने भयो। यस्ता अब भनौँ न भोलि बिहान मेडिकल अस्पतालहरूमा पनि यो लाइट बिना कोही औषधि सञ्चय हुँदैन, आउजाउत हुँदैन, यस्तो हुँदाखेरि हामी सबै जनताहरूलाई हाम्रो बालबालिकादेखि हामी वृद्ध भनौँ अवस्थाका मान्छेहरूलाई पनि अब धेरै नै यो उज्यालोले अँध्याराबाट उज्यालोतिर लैजानाले धेरै प्रकाश हाम्रो दिमागमा पनि छाएको छ, हामी एकदम खुसी छौँ। अब लाइट नै एकदम आन्तरिक कुराको उज्यालो हो, त भित्रै देखुन् हामीलाई उज्यालो दिन्छ भने त अँध्याराबाट हामी त उज्यालोतिर आउँदैछौँ। त गाउँपालिकाले गरेको पनि छ, गाउँपालिकालाई हामीले अनुरोध गरेका पनि छौँ, अझै पनि यहाँभन्दा पनि अब भनौँ न अब आफूले भने अनुसारको भनौँ न बिचमा अब यस्तो कोही बन्द यताउता नहुनु पर्यो, चालुको चालु रेगुलर हुनु पर्यो, भनौँ सुविधाको सुविधा अब हामी जनताहरूले सबै जनताहरूले हामीले पाउनु पर्ने। गाउँपालिका त अहिले अब अहिले धेरै राम्रो छ, अब हामीहरूको सेरोफेरोमा पनि एउटा त्यहाँको स्थान पनि अब धेरै जग्गा पनि त्यहाँको अब गाउँपालिकाले पाउनु नै एउटा भाग्यमानी हो, लगभग 100 जति भनौँ न उस्तैमा पनि गाउँपालिका पाउँदैन, 100 जति पाउनु एउटा गाउँपालिका पनि भाग्य हो।
सिम्ता गाउँपालिकाका गाउँबस्तीमा बिजुली बत्ती सञ्चालनका लागि परिरहनु भएका सिम्ता सामुदायिक विद्युतीकरणका अध्यक्ष तथा वडा नम्बर 5 वडा सदस्य मोहन कुमार चन्दसँग सहकर्मी युवराज पंगालीले कुराकानी गर्नुभएको छ। सुनौ उहाँहरूको यो कुराकानी।
मेरो नाम मोहन कुमार चन्द, सामुदायिक विद्युतीकरणको अध्यक्ष र सिम्ता गाउँपालिका वार्ड नम्बर 5 पनि जनप्रतिनिधि।
अहिले अब सामुदायिक विद्युतीकरणको काम कसरी अगाडि बढिरहेछ, अलिकति यसको विषयमा बताइदिनुहोस् न।
यो सामुदायिक विद्युतीकरणको कामको विषयमा निर्वाचित भइसकेपछि 2075 सालदेखि यो कामलाई हामीले संस्थागत गरेर अगाडि लिन गइरहेका छौँ र पहिलोचोटि त्यो काम गर्दा कतिपय बाधा अडचनहरू पनि आए र गाउँघरमा कतिपयले यति छिटै बत्ती बल्दैन, यिनीहरूको अलिकति चुनावी यो कतै नारा हो कि भन्ने जस्तो पनि हामीलाई त्यो किसिमको महसुस भयो, तर अन्तिममा गएर जनताले अहिले बुझ्ने मौका पाए, बुझ्ने हामीले एउटा अवसर पनि उहाँहरूलाई दियौँ र त्यो अनुसारको कामहरू पनि अहिले भइरहेको छ र सामुदायिक विद्युतीकरणले कामको सिलसिलामा सिम्तामा 2 खण्ड बनाएर हामीले काम सुरु गरेका छौँ। एउटा सिम्ता गाउँपालिकाको 1, 2, 3 र 4 वडा मा काम चालु भइरहेको छ, निर्माणाधीनमै छ र अर्को हामीले अलि सानो स्केलको 8 वडा र 9 वडामा हामीले काम सुरु गरेर अन्तिम अवस्थामा हामीले झन्डै आज नै हामीले यो फाल्गुन 7 हामीले मेन लाइनमा बत्ती पुर्याउने कामहरू हामीले सुरु गरेका छौँ। अहिलेसम्म म जो अहिले बोलिरहेको छु त्यो अवस्थासम्म हामीले 2 ट्रान्सफर्मरमा बत्ती बालेर भर्खरै हामी यहाँ आएका छौँ र यो बिचमा काम गर्दा कतिपय कुराहरूमा बाधा अडचनहरू आउँदा रहेछन्। गाउँघरका मानिसहरूको कुराहरूमा कतिपय कुराहरू उहाँहरूको इन्ट्रेस्ट अनुसारको कामहरू गर्न सकिँदो रहन्छ।
जस्तो तपाईँले यति धेरै काम गरिरहँदाखेरि यो विद्युतको लाइनहरू विस्तार गर्ने क्रममा पनि सबै टोलहरूमा लाइन पुगिसकेको छ अथवा कस्तो छ?
टोलहरूमा अधिकांश करिब 90% नै लाइनहरू पुगिसकेको छ, कहीँ कतै सामान्य अब ठाउँ विशेषको कारणले गर्दा कतै कहीँ 2-4 लाइन बाँकी होला, सकेसम्म हामी सम्भवतः यो फाल्गुनको अन्तिमसम्म सबैतिर नै लाइनहरू पुर्याउने कामहरू हामी गर्दैछौँ।
विद्युतको लाइनहरू विस्तार गरिरहँदाखेरि पनि कहीँ विवादहरू सिर्जना हुने, तपाईँलाई काम गर्न अप्ठ्यारो हुने स्थिति भयो कि भएन यो पिरियडमा?
यो राम्रो कुरा गर्नुभयो, यो कुरा हामीलाई हिजोदेखि अहिलेसम्म पनि आइरहेको छ। ठाउँ ठाउँमा हामी सहकारीका पदाधिकारी लगायतको गाउँघरको गाउँघरमा त्यो जो सम्बन्धित ठाउँमा जनप्रतिनिधि साथीहरू हुनुहुन्छ उहाँहरूको सहयोगबाट हामीले राय परामर्श लिँदै उहाँहरूलाई अलिकति काउन्सिलिङ गर्दै अगाडि बढाउने काम भइरहेको छ। जस्तो कतिपय ठाउँमा अब विद्युतीकरण गर्नुपर्ने भएको कारणले लाइनको रुख नकाटिनुपर्ने काट्न नदिने कतिपय फलफुलहरू लगाएको गाउँको घरको नजिक अमिलो सुन्तला जस्ता यस्ता फलफुलहरू भएको ठाउँमा फलफुलका पनि बुटाहरू काट्नुपर्ने आउँदाको पिरियडमा कतिपय अब बुझाउन नसकेको कारणले उहाँहरू अलिकति एग्रेसिभ भइदिनु पर्ने अलि बढी रिसाएर आउने उहाँहरूलाई कन्भिन्स गर्नुपर्ने कामहरू हामीलाई अप्ठ्याराहरू त आएकै हो र त्यो अनुसार पनि अहिले उहाँहरूले धेरै गाउँघरको साथीभाइहरूले बुझ्ने कामहरू भएको छ र उहाँहरूले आफै पनि अहिले त्यो कामलाई सहजताका साथ अगाडि बढाइरहेका छौँ। हामीले
अब जस्तो नागरिकहरूको प्रश्न जिज्ञासाहरू कस्तो पनि सुनिन्छ भने गुनासोहरू विद्युतको पोलमा त ट्रान्समिटर मुख्य लाइनहरूमा त बत्ती बोल्यो तर हाम्रो घरमा चाहिँ कहिले बत्ती बोल्छ भन्ने प्रश्न चाहिँ गरिरहनु भएको छ, तपाईँहरूलाई पनि आएको छ होला?
यो स्वाभाविकै कुरा हो, उहाँहरूले गर्ने कुरा पनि स्वाभाविकै कुरा हो, आतुर हुनुहुन्छ उहाँहरू, हामी त्यही अनुसारले कामलाई स्पिड बढाइरहेका छौँ। अब कतिपय कुराहरू नीतिगत हिसाबले पनि अब पहिला मेन लाइनमा नलिएर अब शाखा लाइनहरूमा लिन नसकिने अवस्था हुँदो रहेछ, त्यस कारणले गर्दा अब बिस्तारै गरेर हामी फेरि शाखा लाइनमा पनि यसको अन्तिमसम्म हामी शाखा लाइनमा लिएर घर घरमा बत्ती जान सक्ने सम्भावना हामी देख्छौँ। त्यो अनुसारको हामीलाई अगाडिबाट कम्पनीले पनि हामीलाई त्यो किसिमको आश्वासन दिएको कारणले हामी त्यो गर्न सक्छौँ भन्ने लाग्छ मलाई।
अब जस्तो अहिले मिटरको कुराहरू छ, अब सहकारी मार्फत नै मिटर जडान हुने होला होइन, अब नागरिकहरूको घर घरमा मिटर चाहिँ कहिलेसम्म पुग्छ तपाईँहरूको कार्यकाल पश्चात अथवा अगाडि नै, त्यो कसरी सहकारीले यसको काम कसरी अगाडि बढाइरहेछ?
अब यो कुरा पनि कस्तो छ भनेपछि अलि अब सहकारीभित्र कतिपय कुराहरू नीति विधिका कुराहरू छन्, आर्थिकको कुरा पनि छ, सबै कुराहरू जुगाड गर्दा यसको लास्टसम्म हामीले त्यो काम गर्न सक्छौँ भन्ने लाग्छ मलाई।
भनेको यो फागुनको महिनाको अन्तिमसम्म चाहिँ सबैको हात हातमा मिटर बक्स पुग्ने स्थिति हुन्छ कि कस्तो होला?
भन्नाले हामीले सकेसम्म प्राधिकरणले हामीलाई कति मिटर उपलब्ध गराउँछ र हामी सहकारी मार्फत कति उपलब्ध गर्न सक्छौँ त्यो अनुसारको कुराहरू सकेसम्म हामी पिससम्म सुरुमा लिएर हामी यहाँ बढ्न सक्छौँ भन्ने लाग्छ।
जस्तो स्थानीय नागरिकहरू जो अब बत्ती बाल्न आतुर हुनुहुन्छ उहाँहरूका धेरै जिज्ञासाहरू पनि होला, अब यो प्रक्रिया कसरी जाने, हामीले मिटर कसरी ल्याउन सक्छौँ, यसको प्रक्रिया के हुन्छ भन्ने कुरा पनि होला। सामान्यमा यो उहाँहरूले मिटर जोड्दासम्म अब पोलमा बत्ती पुग्यो, अब पोलदेखि घरमा बत्ती पुग्ने प्रक्रिया चाहिँ के छ, यो छोटकरीमा यो भनिदिनुहोस् न।
यो प्राधिकरणकै नम्स अनुसार हामीले त्यो खालको एउटा निवेदन बनाउँछौँ, त्यो निवेदन अनुसार हामी उहाँहरूलाई अप्लाई गर्न लगाउँछौँ र उहाँहरूको नागरिकता अनि एक फोटा, त्यसपछि उहाँहरूको घरको अथवा त्यहाँ घरमा जडान गर्ने घरको लाल पूर्जाको फोटोकपी ल्याएर हामी त्यही जसरी प्राधिकरणको नम्स छ त्यही अनुसारको विधि छ त्यही अनुसारले नै सहकारीले त्यो काम गर्न सक्छ।
जस्तो उहाँहरूले मिटर जडानको लागि अब विद्युत प्राधिकरणमा पुग्नु पर्दैन, सहकारी मार्फत नै त्यो अगाडि बढ्छ?
पर्दैन, त्यो हामी प्राधिकरणबाट एकमुष्ट मिटरहरू ल्याउँछौँ पेमेन्ट गरेर, त्यसपछि उहाँहरूलाई हामीले हाम्रो नम्स अनुसारको वितरण गर्छौँ र प्राधिकरणको नम्सदेखि हामी धेरै टाढा गएर हामी काम गर्दैनौँ, त्यही फेरि नै हाम्रो काम हुन्छ।
सहकारीको सेयर लिनुभएका नागरिकहरू पनि धेरै हुनुहुन्छ होला होइन, उहाँहरूको हकमा चाहिँ कस्तो हुन्छ, अनिवार्य सेयर लिएपछि मिटर पुग्ने हो कि कस्तो?
त्यसको अब त्यसको उपभोक्ता बन्नको निम्ति सेयर सामान्य सेयर राखेका छौँ हामीले, 1000 माथि जति पनि लिन सक्नुहुन्छ उहाँहरूलाई सेयर लिएपछि हामीले उपभोक्तामा गणना गर्छौँ त्यो अनुसारले नै वितरण गर्छौँ।
सेयर नलिएसम्म उहाँहरूले मिटर बक्स पाउनुहुन्न, त्यही हो
सेयर लिनुपर्छ। वर्ग उहाँहरू कति निम्न वर्ग एकदमै उहाँहरूले त्यो सेयर लिन सक्ने हैसियतको पनि हुनु भएन भने हामी फेरि पनि एकचोटि हाम्रो बोर्डको बैठक बसेर त्यो अनुसारको निर्णय गर्न सक्छौँ, सुरुमा त उहाँहरूले सेयर लिनै पर्छ।
हुन्छ, अब अन्तिममा यो सामुदायिक विद्युतीकरण जुन सहकारीको छ अध्यक्ष हुनुहुन्छ, तपाईँको तर्फबाट यहाँका नागरिकहरूलाई जो विद्युत बाल्न आतुर हुनुहुन्छ उहाँ नागरिकहरूलाई तपाईँको केही सल्लाह सुझाव के राख्न चाहनुहुन्छ अन्तिममा?
मलाई खुसी के लागिरहेछ भनेपछि यतिखेर हामीले यो हाम्रो पिरियडभित्र नै हामीले करिब करिब हाम्रो टार्गेटभित्र नै हामीले बत्ती त्यहाँ पुर्याउन सफल भएका छौँ, सकेसम्म हामी यो महिनाभित्र नै बत्ती पुर्यायौँ भनेपछि त्यहाँको नागरिकहरूलाई म के भन्न चाहन्छु भनेपछि यो सहकारी भनेको सहकारी मार्फत एउटा काम आएको छ, यो काम भनेको उहाँहरूको निम्ति नै हो र यो सहकारी भनेको कोही कतै दुई चारजना साथीहरूको मात्र हो भनेर नभनेर यो उहाँहरू जति पनि हुनुहुन्छ उहाँहरूको जति पनि लगानी छ, उहाँहरूको आर्थिक लगानी छ, भौतिक लगानी छ र अन्य पनि अहिले पनि त्यहाँ बनेका छन् संरचनाहरू बनेका छन्, महत्त्वपूर्ण संरचना छन्, त्यो संरचनालाई हेफाजत गर्ने यो सहकारीको पदाधिकारी मात्र नभएर उहाँहरू पनि त्यत्तिकै जवाबदारी हुनुहुन्छ र जवाबदेही लिनुपर्छ र भोलिको दिनहरूमा पनि उहाँहरूले त्यो कामलाई अगाडि बढाउनको निम्ति कसै ढुङ्गो साबित हुनुहुनेछ भन्ने मैले आशा गरेको छु र त्यो अनुसार हामी अगाडि बढेका छौँ।
समय दिनुभयो, हजुरलाई धन्यवाद छ।
थ्याङ्क यू।
सिम्ता गाउँपालिकाका गाउँबस्तीमा बिजुली बत्ती सञ्चालनका लागि परिरहनु भएका सिम्ता सामुदायिक विद्युतीकरणका अध्यक्ष तथा वडा नम्बर पाँचका वडा सदस्य मोहन कुमार चन्दसँग सहकर्मी युवराज पंगालीले गर्नुभएको यो कुराकानी पश्चात अब खोरेत रोगको बारेमा जानकारी दिनेछौँ। खोरेत रोग विषाणुबाट हुने सरुवा रोग हो र यसलाई अङ्ग्रेजीमा फुट एन्ड माउथ डिजिज पनि भनिन्छ। यो रोगले पशुको मुख र खुट्टामा घाउ बनाउँछ। यो रोग एक पशुबाट अर्को पशुमा सजिलैसँग सर्न सक्दछ। हाम्रो देशमा खोरेत रोग नियन्त्रण गर्नका लागि काठमाडौँको बुढा नीलकण्ठमा खोरेत रोग नियन्त्रण शाखा स्थापना भएको छ। यो रोग स्थानीय पशुहरूलाई भन्दा उन्नत नस्लका पशुहरूमा बढी देखा पर्दछ। नेपालमा यो रोग हात्तीलाई समेत पाइएको कुरा हाम्रो पुराना वरिष्ठ पशु चिकित्सकहरूले बताएका छन्। नेपालमा मात्र नभएर यो रोग अझ एसियाका अन्य देशमा पनि समस्याका रूपमा रहेको छ। यही रोगको बारेमा सहकर्मी युवराज पंगालीले पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतका वरिष्ठ डाक्टर विकास श्रेष्ठसँग कुराकानी गर्नुभएको छ। सुनौ है त यो कुराकानी।
म डाक्टर विकास श्रेष्ठ, वरिष्ठ पशु चिकित्सक एवं कार्य प्रमुख, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला वीरेन्द्रनगर सुर्खेत।
अहिले पछिल्लो समय यो पिपिआर र खोरेत रोगको अवस्था कर्णाली प्रदेशमा कस्तो छ, यसको विषयमा थोरै जानकारी गराइदिनुहोस् न पहिला।
अब कर्णाली प्रदेशमा भन्नुपर्दाखेरि यहाँको 10 जिल्ला, त्यसमा पनि विशेष गरेर मध्य पहाडी र जुन तल्लो उच्च पहाडी भेगहरूमा जहाँ चाहिँ गाई भैँसी र त्यस्तै गरेर भेडा बाख्राहरूमा यो विषाणुबाट भाइरसबाट लाग्ने जुन समस्या अथवा रोगहरू छ त्यसलाई चाहिँ हामीले खोरेत र पिपिआर भनेर भन्छौँ। जसमध्ये गाई बस्तुमा प्रमुख रूपले चाहिँ खोरेत रोग, भेडा बाख्रामा पनि हुन्छ तर त्यसमा चाहिँ लक्षण अलि अस्पष्ट हुन्छ, गाई भैँसी जस्तो चाहिँ प्रष्ट आउँदैन भने भेडा बाख्रामा चाहिँ प्रमुख समस्याको रूपमा चाहिँ पिपिआर रोग रहेको छ र समग्र नेपालमा त्यसमा पनि अझै भन्नुपर्दाखेरि कर्णाली प्रदेशमा पनि यो रोगको चाहिँ अवस्था अलिकति भयावह स्थितिमै रहेको छ र पछिल्लो केही समय यता चाहिँ जुन पशुहरूको अथवा गाई भैँसी भेडा बाख्राहरूको आवत जावत बढे सँगसँगै एउटा जिल्लाबाट अर्को जिल्लामा अथवा बाहिरी क्षेत्रबाट चाहिँ यस क्षेत्रमा त्यस्ता पशुहरूलाई हामीले ध्वानी गरेर ल्याउने क्रम चाहिँ बढ्दो क्रममा भएसँगै यो रोगहरू पनि चाहिँ देखिरहेको चाहिँ अवस्था छ। विभिन्न जिल्लाहरूबाट चाहिँ रिपोर्ट हुने गर्छ, यहाँ पनि स्याम्पलहरू नमुनाहरू आउने गर्छन्, परीक्षण गर्ने क्रममा चाहिँ खोरेत र पिपिआरहरू चाहिँ पोजिटिभ आइरहेको चाहिँ अवस्था छ।
खोरेत र पिपिआर रोगका लक्षणहरू के हुन्, योबाट किसानहरूले पशुलाई कसरी बचाउन सक्नुहुन्छ?
अब खोरेतको लक्षण भन्नुपर्दाखेरि यसबाट चाहिँ सङ्क्रमित पशु विशेष गरेर गाई भैँसीहरूको चाहिँ मुखको चाहिँ विभिन्न भागहरूमा जस्तै ओठको भित्री भाग, गिजा, जिब्रो, त्यस्तै गरेर माथिल्लो तालु र त्यस्तै गरेर तालुभन्दा पछाडिको भाग हामी फ्यारिङ्स भनेर भन्छौँ, त्यसमा चाहिँ सुरुमा आगोले पोलेको जस्तो फोका आउने र त्यसपछि चाहिँ त्यो फोका फुटेर एक दुई दिनमा चाहिँ आलो घाउहरू हुने एकदमै बढी दुखाइ हुन्छ, जसले गर्दाखेरि चाहिँ पशुको मुखबाट चाहिँ कन्टिन्यू रूपमा चाहिँ रियालहरू चाहिँ बगिरहने अवस्था रहन्छ र पशुले दुखाइको कारणले गर्दाखेरि केही पनि खाँदैन र त्यस्तै गरेर यस्तै प्रकृतिको घाउ चाहिँ खुरको बिचमा है खुट्टाको चाहिँ खुरको बिचमा कहिलेकाहीँ एउटा खुट्टामा पनि हुनसक्छ अथवा चाहिँ जटिल अवस्थामा चारवटै खुट्टामा पनि हुनसक्छ। यस्तो समस्याहरू यस्तो चाहिँ लक्षण देखिन्छ र यो भयो भने पशुले चाहिँ दुखाइको कारणले गर्दा खुट्टा टेक्दैन, एउटा खुट्टामा मात्रै छ भने खुट्टा उचालेर चाहिँ लङ्गडोपनाको अवस्था देखाउँछ भने चारवटै खुट्टामा छ भने चाहिँ पशुले चाहिँ आफ्नो शरीर पनि धान्न सक्दैन र लम्पसार परेर सुतिरहेको अवस्था हुन्छ र खोरेतमा कहिलेकाहीँ चाहिँ यस्ता किसिमका घाउहरू कल्चौँडामा पनि आउने गर्छन् र खोरेतमा चाहिँ विशेष गरेर पाडापाडी बाछाबाछीहरू जुन चाहिँ साना उमेरका चाहिँ जुन पशुहरू हुन्छन् उनीहरूमा चाहिँ मुटु सम्बन्धी समस्याहरू देखिने भएको हुनाले साना पाडापाडी बाछाबाछीहरूमा फेरि मृत्युदर चाहिँ 20-25% 100 मा 20-25 पाडापाडी बाछाबाछीहरू चाहिँ मर्ने गरेको पाइन्छ भने ठुलो पशुहरूमा चाहिँ मृत्युदर चाहिँ एकदमै न्यून 1-2%, त्यो पनि अत्यन्त जटिल अवस्थामा मात्रै हुन्छ र यसमा विशेष गरेर चाहिँ अघि मैले भनेको जस्तो लक्षण र त्यसपछि दुध उत्पादन चाहिँ एकदमै सधैँ घटिहाल्छ होइन, जति धेरै दुध दिने छ भने पनि त्यो चाहिँ एक माना आधा माना है त्यो रेन्जमा चाहिँ झरिहाल्छ र संक्रमित पशुहरूमा चाहिँ सुरुका दिनहरूमा एकदमै बढी ज्वरो उच्च ज्वरोहरू चाहिँ आउने गर्छ भने पिपिआर जुन चाहिँ भेडा बाख्राहरूमा एकदम व्यापक रूपमा देखिने गरिन्छ त्यसमा चाहिँ विशेष गरेर यो श्वास प्रश्वास सम्बन्धी समस्याहरू एकदमै बढी खोकी लाग्ने निमोनिया हुने नाकबाट बाक्लो चाहिँ सिँगानहरू झार्ने आँखाको चाहिँ जुन आँखाको परेलाको भित्री भागहरू एकदमै रातो हुने होइन आँखाको वरिपरिको भाग सुन्निने आँखाबाट बाक्लो कचेराहरू झार्ने त्यस्तै गरेर मुखभित्र चाहिँ ओठमा अथवा गिजा ओठको भित्री भागमा अथवा गिजामा चाहिँ तपाईँको चोकर जस्तो चाहिँ चोकर जम्मा भएको जस्तो चोकर रङको चाहिँ घाउहरू चाहिँ देखिने गर्छ भने चाहिँ अनि संक्रमित बाख्रा अथवा भेडाहरूले चाहिँ धेरै नै पातलो मात्रामा चाहिँ छेर्ने चाहिँ जस्ता लक्षणहरू र त्यस्तै गरेर उच्च ज्वरो है शरीरको तापक्रम चाहिँ तपाईँको 106-107 डिग्रीभन्दा माथि चाहिँ भएको अवस्था हुन्छ र पछि यदि बाख्राले छेर्न थालिसकेपछि ज्वरो चाहिँ क्रमैसँग घट्दै जान्छ पछि यस्ता लक्षणहरू चाहिँ खोरेत र पिपिआरमा चाहिँ देखिने गर्छ
यो रोग किसानले पालेका पशुहरूलाई लागिहाल्यो भने उहाँहरूले तत्कालै गर्न सक्ने कामहरू अथवा सम्पर्क गर्ने स्थानहरू त्यो कस्तो हुनसक्छ कहाँ गर्न सक्नुहुन्छ
अब यो दुईवटा रोग छ यो दुईवटा रोगले चाहिँ नेपाल सरकारले सीमाविहीन रोग समूह अन्तर्गत राखेको छ जसलाई हामीले ट्रान्सबाउन्ड्री एनिमल डिजिज पनि भनेर भन्छौँ यो रोग भनेको कस्तो भने धेरै यो रोग लाग्यो भने धेरै आर्थिक जुन चाहिँ क्षति गर्ने रोग हुन् र यो रोगहरू चाहिँ महामारीको रूपमा होइन एउटा पशुमा देखिए पनि केही समयमा व्यापक रूपमा फैलिने क्षमताका रोगहरू हुन् र यस्ता रोगहरू नियन्त्रण गर्नको लागि एउटा व्यक्तिले एउटा संस्थाले एउटा जिल्लाले एउटा देशले मात्रै चाहेर हुँदैन यसको लागि चाहिँ सबै चाहिँ सम्बन्धित निकायहरू त्यस्तै गरेर देशको कुरा गर्छौँ भने हामीले विभिन्न छिमेकी देशहरू मिलेर एकसाथ सहकार्य समन्वय गरेर मात्रै यस्ता रोगहरूलाई नियन्त्रण गर्न सकिन्छ र यसले चाहिँ अन्तर्राष्ट्रिय देशीय सीमाहरू चाहिँ मान्दैन त्यही भएर हामीले चाहिँ सीमाविहीन रोगहरू भनेर भन्छौँ र यो रोगको चाहिँ जुन देखिहाल्यो भने यस्तो अघि मैले भनेको अनुसार लक्षणहरू देखिहाल्यो भने सबैभन्दा पहिलो काम भनेको सम्बन्धित कृषकले चाहिँ नजिकको जुन सरकारी चाहिँ पशु स्वास्थ्य पशु सेवामा काम गर्ने सरकारी निकायहरू छ त्यो निकायहरूमा चाहिँ तुरुन्त चाहिँ रिपोर्ट गर्नुपर्ने हुन्छ अथवा सूचना चाहिँ प्रवाह गरिहाल्नुपर्ने हुन्छ र सूचना प्रवाह भइसकेपछि सम्बन्धित स्थानीय निकाय अथवा चाहिँ सम्बन्धित चाहिँ जुन पशु स्वास्थ्य पशु सेवामा काम गर्ने जुन सरकारी कार्यालयहरू छ त्यहाँबाट प्राविधिक साथीहरू खटिएर त्यसबाट जुन संक्रमित पशुहरूको चाहिँ हामी नमुना सङ्कलन गर्छौँ र त्यो नमुना सङ्कलन गरेर चाहिँ प्रयोगशालामा जस्तै अब यो क्षेत्रमा चाहिँ यस सम्बन्धी हेर्ने प्रयोगशाला भनेको हाम्रो यस कार्यालय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला भएको हुनाले त्यस्ता नमुनाहरूले चाहिँ समयमा नै हामीले चाहिँ जस्तै सम्बन्धित व्यक्तिहरूले चाहिँ प्राविधिकहरूले यहाँ पठाइदिनु पर्ने हुन्छ र त्यो नमुना हामी परीक्षण गरेर चाहिँ खोरेत हो अथवा खोरेतमा पनि विभिन्न प्रजातिहरूको चाहिँ हुन्छ भाइरसको कुन टाइप हो त्यस्तै गरेर पिपिआर हो कि होइन भनेर चाहिँ हामी यकिन गर्ने गर्छौँ त्यसपछि चाहिँ अनि सम्बन्धित कृषकले गर्नुपर्ने भनेको कुरा सूचना दिइसकेपछि त्यसपछि गर्ने भनेको सम्बन्धित कृषकले जुन रोगी पशु छ रोगी पशुलाई चाहिँ समूहबाट अथवा बथानबाट चाहिँ हटाउनु पर्ने हुन्छ र त्यसलाई सम्भव भएसम्म लक्षणको आधारमा उपचार गर्ने र त्यसलाई चाहिँ जुन बथानमा भएको अरू पशु प्लस वरिपरिको चाहिँ अन्य पशुहरूमा चाहिँ लसपस हुन चाहिँ दिनु भएन यसको लागि चाहिँ जस्तै अहिले चाहिँ खुब यो कोरोनाले गर्दाखेरि पनि यस्ता जुन शब्दहरू जस्तै क्वारेन्टाइनका कुराहरू आइसोलेसनका कुराहरू होइन डिसइन्फेक्सन भनेर जुन औषधि छर्किने कुराहरू अहिले चाहिँ जे होस् यस व्यापक जुन चाहिँ अहिले चाहिँ जे होस् धेरैजनाले चाहिँ यस बारेमा बुझ्नु पनि हुन्छ सुन्नु पनि भएको छ हामीले चाहिँ लागू गर्ने भनेकै यही नै हो है रोगीलाई चाहिँ हामीले तुरन्त चाहिँ आइसोलेट गर्छौँ त्यसलाई चाहिँ हटाउँछौँ र त्यसलाई चाहिँ लक्षणमा आधारित उपचार गर्छौँ र बाँकी जुन चाहिँ पशुहरू छ त्यसलाई चाहिँ लसपस रोगीसँग लसपस चाहिँ गराउन चाहिँ नगराउने किसिमले चाहिँ त्यसलाई चाहिँ हामीले सुरक्षित साथ व्यवस्थित साथ राख्छौँ र त्यसपछि वरिपरिको चाहिँ जुन लक्षण नदेखिएका पशुहरू छ अथवा जुन सम्भाव्य पशुहरू छ तिनीहरूलाई चाहिँ हामीले तुरन्त खोपको है सम्भव भएसम्म हामी चाहिँ खोप लगाउनको लागि चाहिँ अब चाहिँ लगाउनु पर्ने हुन्छ र यसतर्फ चाहिँ
हामीले कुरा गर्नुभयो यो खोप चाहिँ सहजै मात्रामा स्थानीय निकायमा पाइन्छ कि अब यो पशुपक्षी अन्वेषण प्रयोगशालामै आउनुपर्ने अथवा त्यहाँको पशुपक्षी हरेक पालिकाहरूको पशुपक्षी विकास शाखामा सम्पर्क गर्नुपर्ने ओडा हो भने ओडामा भेटनेरी प्राविधिकहरू हुनुहुन्छ उहाँहरूसँग सम्पर्क गर्नुपर्ने यसमा के हुन्छ
अब यो खोप चाहिँ अहिले नेपाल सरकार अन्तर्गत कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत पशु सेवा विभाग ले चाहिँ यो खोप चाहिँ निशुल्क गरेको छ र पशु सेवा विभागले पनि आफ्ना माताहतका कार्यालयहरू मार्फत चाहिँ नेपालका विभिन्न जिल्लाहरूमा जस्तै राष्ट्रिय खोरेत रोग अभियान अथवा चाहिँ त्यस्तै गरेर पिपिआर रोग नियन्त्रण अभियान अन्तर्गत निःशुल्क खोप कार्यक्रमहरू चाहिँ उपलब्ध गराउँदै आइरहेको छ। यस अर्थमा चाहिँ खोरेतको चाहिँ खोप र पिपिआरको खोप चाहिँ नेपाल सरकारले निःशुल्क नै उपलब्ध गराएको छ। यो मागको आधारमा हुन्छ, जिल्लाहरूको मागको आधारमा, र सम्बन्धित चाहिँ कृषकहरूले अब खोपको आवश्यकता पर्यो भने अब सम्बन्धित जुन अब अहिले त स्थानीय तिन तहको सरकार छ है, सबैभन्दा पहिला अब उहाँले चाहिँ स्थानीय जुन चाहिँ गाउँपालिका नगरपालिका हुनसक्छ होइन, अथवा स्थानीय भनौँ न स्थानीय सरकार अन्तर्गतको पशु सेवा शाखामा चाहिँ सम्पर्क गर्नुपर्ने हुन्छ। अनि त्यसपछि स्थानीय पशु सेवा शाखाले चाहिँ अब जिल्ला स्थित पशु अस्पतालहरूमा चाहिँ आफ्नो माग राख्नुहुनेछ, र पशु अस्पतालले चाहिँ हाम्रो चाहिँ ल्याब मार्फत यो पशुपक्षी रोग अन्वेषण प्रयोगशाला मार्फत चाहिँ अनि विभागमा चाहिँ माग राख्नुहुन्छ। त्यसपछि चाहिँ अनि यो अनुसार चाहिँ कति डोज आवश्यक पर्छ भनेर जुन पशु सेवा विभागले नै यो जस्तै यो प्रदेशलाई कर्णाली प्रदेशलाई आवश्यक पर्ने विभिन्न जिल्लाहरूलाई आवश्यक पर्ने भनेर हरेक जिल्लाको लागि चाहिँ डोज छुट्टिएर आएको हुन्छ। त्यो भ्याक्सिन चाहिँ हाम्रो यस ल्याबमा पठाउँछ, र हाम्रोमा चाहिँ यहाँ भ्याक्सिनको चाहिँ एउटा जुन चाहिँ यो स्टोर गरेर राख्न सक्ने हामीसँग चाहिँ क्यापासिटी पनि छ, र चाहिँ त्यो डोजहरू आइसकेपछि हामी चाहिँ जिल्लाको माग अनुसार अब जिल्लाले नै अब स्थानीय चाहिँ पशु सेवा शाखाहरूको माग नै हो सङ्कलन गर्ने, र हामीले चाहिँ यस्ता खोपहरू चाहिँ निःशुल्क उपलब्ध गराउनेछौँ। र चाहिँ यो उपलब्ध खोपहरू चाहिँ अब स्थानीय सम्बन्धित ठाउँका चाहिँ प्राविधिक साथीहरूले लिएर जानुहुन्छ, र यो खोप चाहिँ लगाइदिनुहुन्छ। र नेपाल सरकारले त अझै यो पनि व्यवस्था गरेको छ कि अब एक डोज खोप लगाइदिए बापत पारिश्रमिक है 5-10 रुपियाँ पिपिआरको चाहिँ पहिला 5 रुपियाँ र चाहिँ खोरेतको चाहिँ 10 रुपियाँको चाहिँ है न्यूनतम पनि पारिश्रमिक चाहिँ प्राविधिकहरूलाई चाहिँ उपलब्ध गराउने गरेको छ।
अब अन्तिममा अब यी रोगहरूलाई फैलिन नदिनका लागि, यसको सङ्क्रमण बढ्न नदिनका लागि, किसानहरूका लागि सरकारको तर्फबाट होस् अब यस तपाईँहरूको कार्यालयको तर्फबाट र स्थानीय सरकारको तर्फबाट भएका प्रयासहरू के कस्ता छन्?
अब प्रयास त अब यो रोग फैलिन नदिनको लागि त सबैभन्दा पहिलो काम भनेको त अब जनचेतना नै हो होइन, र यसमा चाहिँ अब सबैजनाको चाहिँ त्यसमा रोल भूमिका चाहिँ सबैजनाको महत्त्वपूर्ण भूमिका नै हुन्छ। अब सम्बन्धित कृषकले पनि आफ्नो फार्ममा जैविक सुरक्षा लागू गर्नु पर्यो। जैविक सुरक्षा भन्नुको अर्थ अब बाहिरबाट चाहिँ पशुहरू किनेर लिएर आएका छौँ भने सिधै हाम्रो चाहिँ बथानमा नमिसाउने होइन, बेला बेलामा यो खुब सुन्ने गरिन्छ, बाहिरबाट खसी बोका अथवा चाहिँ बाख्राहरू किनेर लिएर आयौँ, बाहिरबाट भैँसी किनेर लिएर आयौँ, हाम्रो बथानमा मिसाइसकेपछि अनि केही समयपछि रोगको चाहिँ लक्षणहरू देखिरहेको चाहिँ एकदमै यो चाहिँ भइरहेको अवस्था छ। त्यही भएर क्वारेन्टाइन है, क्वारेन्टाइन बाहिरबाट किनेर लिएर आउँछौँ भने हामी कम्तीमा पनि 14 दिन चाहिँ त्यसलाई छुट्टै ठाउँमा राखेर रोगको लक्षण देखिएन भने अनि बल्ल चाहिँ हामीले बथानमा मिसाउने। त्यस्तै गरेर बाहिरबाट पशुहरू किनेर ल्याउँदा खोप लागेको छ कि छैन त्यो यकिन गरेर मात्रै होइन, पिपिआर अथवा चाहिँ खोरेतको खोप लागेको छ कि छैन त्यो यकिन गरेर मात्रै लिएर आउने, रोग चाहिँ नदेखिएको ठाउँबाट किनेर लिएर आउने जस्ता कुराहरू। त्यस्तै गरेर हाम्रो फार्म हाम्रो चाहिँ खोर गोठहरूको वरिपरि तारबार गर्ने, जो पाए त्यही व्यक्तिहरू अनावश्यक व्यक्तिहरू खोरमा चाहिँ नजाने, लसपस नगर्ने, सम्बन्धित व्यक्ति मात्रै खोरमा जाने, सरसफाइका कुरा, नियमित रूपमा औषधिहरू छर्किने जसलाई हामीले निसङ्क्रमण भन्छौँ त्यो गर्नु पर्यो। त्यस्तै गरेर कहिलेकाहीँ बिरामी पशुहरूलाई तुरुन्त चाहिँ त्यसलाई छुट्याउने, त्यसलाई छुट्टै राख्ने व्यवस्था, आइसोलेसन रुमहरू बनाउनु पर्ने हुन्छ। त्यस्तै गरेर कहिलेकाहीँ चाहिँ रोगको लक्षण देखाएर पशुहरू मऱ्यो भने त्यसलाई सुरक्षित साथ चाहिँ हामीले डिस्पोज गर्ने अथवा चाहिँ खाल्टो खनेर चाहिँ गाड्ने व्यवस्था आदि गर्नुपर्ने हुन्छ। अब सम्बन्धित किसानको रोल भूमिका यो भयो भने स्थानीय तहको यसमा भूमिका भनेको चाहिँ आफ्नो चाहिँ ठाउँमा रहेको जुन फार्महरूको चाहिँ जुन चाहिँ तथ्याङ्क सङ्कलनका कुराहरू होइन, त्यस्तै गरेर उहाँहरूलाई चाहिँ रोग सम्बन्धी जनचेतना फैलाउने कुराहरू चाहिँ रहेको छ भने प्रदेश स्थित चाहिँ कार्यालयहरूको काम पनि करिब बेला बेलामा चाहिँ रोगहरू छ कि छैन भनेर चाहिँ हामी सर्भिलेन्स गर्ने, मोनिटरिङ गर्ने भन्छौँ, त्यो हाम्रो प्रयोगशालाले पनि बेला बेलामा गर्छ, नमुनाहरू सङ्कलन गरेर रोग छ कि छैन भनेर हेर्ने, जसलाई हामीले सर्भिलेन्स, डिजिज सर्भिलेन्स अथवा रोगको चाहिँ सर्भिलेन्स गर्ने कार्य भन्छ त्यसलाई, त्यो हामी गर्ने गर्छौँ। त्यस्तै गरेर अनि कुनै बेलामा चाहिँ समस्या देखिहाल्यो भने तुरुन्त गएर नमुना सङ्कलन गर्ने, परीक्षण गर्ने जस्ता चाहिँ कार्यहरू रहेका छन्। र यसको चाहिँ नियन्त्रण रोकथामको लागि 3 तहकै है, अब स्थानीय तह, प्रदेश तह, त्यस्तै गरेर सङ्घीय तह अन्तर्गत जुन हाम्रो प्रयोगशाला छ है, 3 तहबीच चाहिँ सहकार्य समन्वय चाहिँ हुन आवश्यक छ। र यो सबैभन्दा ठुलो कुरो भनेको जनचेतना, र जुन लागू गर्नुपर्ने कुराहरू चाहिँ सबैले चाहिँ होइन, सबैले आआफ्नो स्तरमा चाहिँ त्यो चाहिँ लागू चाहिँ गर्नुपर्ने हुन्छ। र एउटा महत्त्वपूर्ण कुरा भनेको चाहिँ यो अनियन्त्रित रूपमा अथवा चाहिँ होइन कुनै जानकार बेगर नै हामीले पशुपहरू चाहिँ ढुवानी गर्न चाहिँ भएन, एउटा जिल्लाबाट अर्को जिल्लामा होइन चाहिँ त्यसरी पशु ढुवानी चाहिँ गर्नु भएन। जस्तै अब कहिले काहीँ रोगी परिदिन्छ होइन, ढुवानी गर्नै परे पनि प्राविधिक सरसल्लाह अनुसार रोग नदेखिएको ठाउँबाट भ्याक्सिन लगाएको हो कि होइन यकिन गरेर मात्रै त्यस्ता पशुहरूलाई प्राविधिक रूपले चाहिँ उपयुक्त तरिकाबाट चाहिँ हामीले ढुवानी गर्नुपर्ने हुन्छ। यति गर्न सक्यौँ भने हामी यो रोगबाट चाहिँ बच्न सक्छौँ। र अर्को एउटा महत्त्वपूर्ण कुरा भनेको चाहिँ खोप, जुन चाहिँ हामीले प्राविधिकको सल्लाह लिएर हामीले नियमित रूपमा चाहिँ खोप चाहिँ लगाउनु पर्ने हुन्छ।
स्थानीय विकास र सुशासनलाई प्रवर्धन गर्दै जनता र गाउँपालिकालाई एक अर्काप्रति उत्तरदायी बनाउनका लागि पिपल्स एक्सेस नेपालले उत्पादन गरेको रेडियो कार्यक्रम जनतासँग सिम्ता गाउँपालिका। आजको कार्यक्रमको विषयवस्तु यति नै। आगामी अङ्कमा अन्य विषयवस्तुका साथ हामी फेरि उपस्थित हुने नै छौँ। रेडियो कार्यक्रम जनतासँग सिम्ता गाउँपालिकालाई तपाईँ रेडियो सानाफेरी एफएम 100.8 मेगाहर्ज साथै अनलाइनमा रेडियो सानाफेरी .com हरेक हप्ताको आइतबार बेलुकी 5:30 बजेदेखि 6 बजेसम्म र सामुदायिक रेडियो भेरीगङ्गा एफएम 91.4 मेगाहर्ज साथै अनलाइन संस्करण रेडियो भेरीगङ्गा .com.np हरेक सोमबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुन्छ। सिम्ता गाउँपालिकाका जुनसुकै स्थानमा कुनै पनि कार्यक्रम भएको छ अथवा सिम्ताले नागरिकहरूको सरकारलाई कुनै प्रश्न वा जिज्ञासा छन् भने पनि हामीलाई टिपाउन सक्नुहुनेछ। तपाईँको प्रश्नसहितको जनप्रतिनिधिको जवाफ हामी कार्यक्रममा प्रसारण गर्नेछौँ। रेडियो कार्यक्रम जनतासँग सिम्ता गाउँपालिका कस्तो लाग्यो? सल्लाह, सुझाव तथा प्रतिक्रियाका लागि हाम्रो ठेगाना हो पिपल्स एक्सेस नेपालको कार्यालय वीरेन्द्रनगर 6 सुर्खेत। फोन नम्बर 98580-61-123 र 98580-21-807। साथै सिम्ता गाउँपालिकाको कार्यालयमा पनि तपाईँले सल्लाह, सुझाव तथा प्रतिक्रिया दिन सक्नुहुनेछ। आजको कार्यक्रमबाट कार्यक्रम उत्पादन टिमका सम्पूर्ण सहकर्मी सँगसँगै म प्रस्तुता सीता आचार्य पनि बिदा हुन्छु। अर्को अङ्कमा फेरि भेटौँला। नमस्कार।